रेडियो भेरी एफएम 92.6 वैक्सी 2.7 मेगाहर्ज विप्लव नेतृत्वको नेकपाका भेरी कर्णाली इन्चार्ज शाही पक्राउ अरू चारजना भाग्न सफल
विरमनगर एकका किसान च्याउ खेती गरेर मनग्ञ आमदानी गर्न सफल वार्षिक 6 लाख भन्दा बढी कमाई हुने गरेको भनाई
सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली नदीको फोटो प्रदर्शनी सुरु कर्णालीको राकममा तेस्रो नदी शिखर सम्मेलन हुने
र आइपिएलमा आज एक खेल हुँदै दिल्ली र साबिक जिता चेन्नई भिड्ने हिमाल पहाड तराई कोही छैन प्राय बिहानको भेरी खबरबाट मधुबन बिसी र केशव ढकालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी डट कम डट एमपी मोबाइल एप्लिकेसन हाम्रो पात्र शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ अब खबर विस्तारमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बुद्धिजीवी परिषद भेरी कर्णाली इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि निगरानी प्रतिबन्ध लगाएपछि निगरानी बढाएका बेला प्रहरीले कालीकोटबाट परिषदको भेरी कर्णाली एवं कालीकोटका विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख समेत रहेका धनराज साईलाई पक्राउ गरेको हो कालीकोटको तिला गुफा नगरपालिका 6 का साईलाई खडा चक्र नगरपालिका 8 मालपा डाँडाबाट प्रहरी विस्फोटक सहित पक्राउ गरेको जनाएको छ डीएसपी विनोद शर्माले बम विस्फोटमा सहयोग हुने 32 थान जिलेटिन 1 थान इलेक्ट्रिक डक कर्ड 1 थान आईडी र 1 किलो बारूद लगायतका सामग्री पनि बरामद गरिएको जानकारी दिनुभएको छ उहाँसँग रहेका अरू 4 जना भने भाग्न सफल भएको भन्दै प्रहरीले उहाँहरूमाथि पनि निगरानी बढाएकोले एक हप्ताभित्र नियन्त्रणमा लिने दावी समेत गरेको छ
यता प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई यही चैत महिनाभित्र हतियार बुझाएर राजनैतिक मूलधारमा आउन आग्रह गर्नु भएको छ प्रधानमन्त्री ओलीले सरकारले दिएको समयभित्र हतियार बुझाएर हिंसा नत्यागे नियन्त्रणमा लिने सरकारको नीति रहेको बताउनुभयो उहाँले चैतभित्र विध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा लिई छाड्ने दावी समेत गर्नुभएको छ चन्द नेतृत्वको नेकपालाई राष्ट्रिय राजनैतिक मूलधारमा ल्याइ छाड्ने प्रतिबद्धता समेत प्रधानमन्त्रीले व्यक्त गर्नुभयो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनुभएका ओलीले पार्टीको सांगठनिक एकीकरणको काम हुँदैन कि भनेर चिन्ता नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ उहाँले पार्टीको तल्लो तहसम्मको एकीकरणको काममा ढिलाइ भएको स्वीकार गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किने बित्तिकै कामलाई पूर्णता दिइने बताउनुभयो
यता प्रमुख प्रतिपक्ष नेपाली कंग्रेसले सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर झन उत्तेजित बनाउने काम गरेको टिप्पणी गरेको छ हिजो बसेको कंग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु बैठक भएको ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताउनु भएको छ कंग्रेसले हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह पनि गरेको छ कंग्रेसले संसदको हिउँदी अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुरू भए पनि प्रभावकारी नभएको ठहर पनि गरेको छ प्रमुख सचेतक खाँडले संसदको हिउँदी अधिवेशनमा प्रश्नोत्तरका कार्यक्रम शुरू भए पनि मन्त्री र प्रधानमन्त्री पन्छिन खोजेकाले औपचारिकतामा मात्र सीमित भएको टिप्पणी गर्नुभएको छ
सुर्खेतको सिन्ता गाउँपालिका 8 डाँडाखानीमा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयले माध्यमिक तहसम्मको कक्षा सञ्चालनको अनुमतिको माग राख्दै आन्दोलन जारी राखेको छ सरकारवालाले आन्दोलनको 4th दिन विद्यालयमा कालो झण्डा बोकेर आन्दोलन गरेका छन् गाउँपालिकाले अबको 2 दिनभित्र माध्यमिक तह सञ्चालनको लागि अनुमति नदिए गाउँपालिका घेराउ गर्ने चेतावनी समेत दिएका छन् विद्यालयका विद्यार्थी शिक्षक अभिभावक वडाबाट निर्वाचित जनप्रतिनिधिहरूको संयुक्त टोलीले माग पूरा नभए गाउँपालिकाको कार्यालय घेराउ गर्ने तालाबन्दी गर्ने चेतावनी समेत दिएका छन् 2 दिनसम्म गाउँपालिकाको बैठकले विद्यालयलाई माध्यमिक तह सञ्चालन गराउने पाउने अधिकार सहितको निर्णय पारित नगरे आफूहरू कडा रूपमा आन्दोलन गर्ने विद्यालयका शिक्षक कुबेर राणाले बताउनुभयो यता गाउँपालिकाका अध्यक्ष कपिन्द्र कुमार केसीले भने शिक्षा समितिको नियम अनुसार 5 कक्षासम्म मात्र दरबन्दी दिने व्यवस्था भएका कारण आफूहरूले त्यसो गरेको बताउनुभयो शिक्षा शाखाको निर्णय बुमोजिम स्वीकृति दिन मिल्ने या नमिल्ने छलफल र वार्ताबाटै गर्ने भन्दै उहाँले अबको केही दिन भित्रै टुङ्गो लगाउने बताउनु भएको छ।
सुखेतको ब्रेनरका निर्मल केसीले च्याउ खेती गरेर राम्रो आमदानी गर्न सफल हुनुभएको छ। काम गर्ने जोस जाँगर हुने हो भने घरमै बसेर पनि केही गर्न सकिन्छ भन्ने उहाँ अहिले गतिलो उदाहरण बन्नुभएको छ। विदेश अमेरिका लगायतका विभिन्न देश समेत पुगिसक्नुभएका केसी अहिले घर परिवारसँगै बसेर वार्षिक 6 लाख रकमसम्म आमदानी गर्न सफल हुनुभएको छ। सुनौ उहाँसँग हाम्रा सहकर्मी डिलु रावतले गरेको यो कुराकानी।
कृषिमा सफलता पाउनलाई पहिले आफूले त्यसमा केही अनुभव पनि लिनुपर्छ, ज्ञान पनि हुनुपर्छ। त्यो ज्ञान हुनको लागि हामीले एकैचोटि ठुलो स्केलमा गर्दाखेरि भोलि बिहान विभिन्न किसिमका समस्याहरू आउँछ, त्यो समस्या नआओस् र भोलि बिहान केही च्यालेन्जिङ भयो भने पनि सानो स्केलमा त्यो आफूले सहन सकिने हुन्छ। त्यही भएर हामीले सानो सानो स्केलमा गर्दा गर्दै अब युट्युबबाट चाहिँ हामीले अलिकति राम्रै हिसाबले व्यावसायिक दृष्टिकोणले अलिक ठुलो बढाउनुपर्छ भनेर अहिले करिब करिब हामीले 1600 बल्बबाट सुरु गरेको छौँ। अब यसबाट चाहिँ राम्रो चाहिँ प्रतिफल आइरहेको छ।
व्यवसाय सुरु गर्नुभएको कति भयो अहिलेसम्म?
हामीले गएको वर्षदेखि नै हामीले यसभन्दा अलिक कम 900,000 जति बल्ब राखेको थियौँ त्यतिखेर, अहिले चाहिँ हामीले 1600 हारिमा छ। लागत चाहिँ हाम्रो 2-2.5 लाख रुपियाँ होला अहिले यसमा बल्बमा मात्रै कुरा गर्दाखेरि।
1600 डलरमा वार्षिक रूपमा कति आमदानी गर्न सफल हुनु भएको छ अहिले?
वार्षिक रूपमा यो हाम्रो 1600 हालेको पहिलोचोटि हो होइन। यो फाइदाको कुरो गर्नुहुन्छ भनेपछि राम्रै फाइदा छ, 10-12 लाख रुपियाँ कमाउनलाई गाह्रो छैन यसमा।
दैनिकी यहाँबाट कति केजी बजारमा गइरहेको छ तपाईँको च्याउ अहिले?
हाम्रो उत्पादन भएदेखि हाम्रो प्रत्येक दिन 70-75 र सुरुवाती दिनमा 50 किलो भन्दा तल घटेको चाहिँ छैन। अब 1-2 दिन भयो हाम्रो प्रोडक्सन 1-2 दिन अलिकति कम हुन्छ र फेरि 2-4 दिन पछि हाम्रो सेम प्रोडक्सनमा आइहाल्छ। यहाँबाट हामी कहाँबाट 200 रुपियाँमा लानुहुन्छ उहाँहरूले र बजारमा चाहिँ उहाँहरूले 250-300 पनि बेच्ने गरेका छन्।
बजार पनि भाउ नपाउने भन्ने कुरा हुन्छ, बजारको पनि अभाव भएको भन्ने कुरा हुन्छ, के छ कस्तो छ?
बजारको लागि समस्या छैन किनभने यहाँ मान्छेहरू आउँछन् आफै नै लुछाचुड गरिराखेका हुन्छन्, त्यस कारणले बजारको लागि समस्या छैन। अर्को कुरा के छ भनेपछि हामीले प्रोडक्सन गर्न सक्नु पर्यो, बजारको लागि हाम्रो सुरक्षालाई खासै समस्या देखिँदैन।
च्याउने व्यवसायमा चाहिँ कतिजना चाहिँ कर्मचारी हुनुहुन्छ, कतिजनाले चाहिँ यहाँ काम गर्नुहुन्छ?
अहिले थाईमा 2 जना हुनुहुन्छ, अस्थायी चाहिँ 6-7 जना जति हुनुहुन्छ।
एक वर्षको जुन वार्षिक रूपमा तपाईँले कति पटक खेती गर्न सक्नुहुन्छ?
पहिलादेखि 3-4 महिना यसको चाहिँ उत्पादन लिन सक्छौँ होइन, त्यसपछि फेरि हामीले हाल्नुपर्ने हुन्छ। च्याउलाई चाहिँ विशेष गरेर टेम्परेचरहरू र ह्युमिडिटीहरू चाहिँ विशेष कुरा ध्यान दिनुपर्ने हुन्छ। यदि हामीले चाहिँ ह्युमिडिटी र टेम्परेचरलाई मिलाउन सक्यो भने 12 महिना चाहिँ जतिखेर गर्दा पनि केही फरक पर्दैन। कृषक दाजुभाइहरूले कस्तो छ भने सानो स्केलमा गर्ने भए हुनाले पनि उनीहरूले टेम्परेचरहरू मेन्टेन नगर्ने भए हुनाले यो सिजनलमा अब भनौँ न प्राकृतिक टेम्परेचरमा भर पर्ने भए हुनाले तिनीहरूले त्यतिखेर गर्छ, नत्र हामीले चाहिँ यो हाइटेक सिस्टमबाट जाने हो र टेम्परेचर र ह्युमिडिटीलाई मेन्टेन गर्ने भने 12 महिना गर्दा पनि प्रब्लम छैन।
अब भन्ने गरिन्छ कतै कतै यो कृषि व्यवसायहरू गर्दाखेरि कृषि नै पढेको हुनुपर्छ, दक्ष हुनुपर्छ भन्ने छ, तपाईँ के भन्नुहुन्छ?
कृषि पढेको भन्दा पनि यसमा पढेको राम्रो हुन्छ कि, किनभने यसमा सबभन्दा पहिलो कुरो त इन्ट्रेस्टको कुरो हो। इन्ट्रेस्ट भएपछि हामीले जहाँबाट जे चिज पनि खोजेर, अहिले म भन्नुहुन्छ जति पनि यो कुराहरू सिकिरहेको छु बुझिरहेको छु सबै इन्टरनेटको थ्रुबाट, अनि यसको भोलि बिहान यसको च्यालेन्जिङहरू के छ त्यो पनि म इन्टरनेटबाट हेर्छु, यसको रोगहरू के छ त्यसको लागि कसरी क्योर गर्ने त्यो पनि म इन्टरनेटबाट, म कसैलाई पनि कृषिसँग कोही रिलेटेड मान्छेसँग म नगरिकन म आफैले नै त्यो सर्च गरेर सबै काम गरेर आउँछु।
नेपालमा बसेर यसो च्याउ खेती व्यवसाय गर्नुपर्छ अथवा अन्य व्यवसाय गर्नुपर्छ भन्ने सोच चाहिँ कसरी बनाउनु भयो?
मलाई पहिले एग्रिकल्चर फिल्डमा चाहिँ एकदम राम्रो लाग्ने र नेपालसँग भएको भनेको भूभाग हो, भूभागमा हामीले एग्रिकल्चरमै गर्नुपर्छ भन्ने हाम्रो सोच, किनभने एग्रिकल्चर हामीसँग भएको चिजहरूलाई स्रोत भनेको जग्गा जमिन हामीसँग सबै नेपालीसँग हुन्छ, त्यसलाई हामीले युज गरेर त्यसलाई एग्रो टुरिज्ममा डेभलप गर्यौँ भनेपछि हाम्रो देशमा जतिको आमदानी आय स्रोत काहीँ पनि हुँदैन र यसलाई चाहिँ हामीले सबैले उपभोग गर्नुपर्छ भन्ने मेरो सोच छ।
यो व्यवसाय गर्नलाई कति गाह्रो छ र के छ कठिनाई कस्तो छ?
छैन, एकदम सजिलो छ। मान्छेले सोच बनाउनु पर्यो, गर्छु भन्ने भावना हुनु पर्यो, यसको लागि के छैन व्यवस्थापन गर्नलाई सानो हिसाबले पनि गर्न सकिन्छ।
हामीसँग छिमेक सुरेफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँलाई तपाईँले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले विप्लव नेतृत्वको नेकपाका भेरी कर्णाली इन्चार्ज शाही पक्राउ, अरू चारजना भाग्न सफल, वीरेन्द्रनगरका एक किसान च्याउ खेती गरेर मनज्ञ आमदानी गर्न सफल, वार्षिक 6 लाख भन्दा धेरै कमाई गर्न सफल लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली नदीको फोटो प्रदर्शनी शुरू गरिएको छ। कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदर्शनीको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो। नेपालका नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले कर्णाली नदीको मुहानदेखि पुछारसम्मको 44 दिनको अध्ययनपछि फोटो प्रदर्शन गर्न लागेको बताउनुभयो। उहाँले कर्णाली नदीको मुहान राक्षसताल 90 तिब्बतको माल्चा चुङ्गो मयूरको पाँखबाट आएको पानी भएको पाइएको बताउनुभयो। कर्णाली नदीको संरक्षण गर्न जरुरी रहेकाले आफूहरूले नदी सम्मेलन गर्न लागेको उहाँको भनाइ छ। यही चैत 14 गते दैलेखको राकम कर्णालीमा तेस्रो नदी शिखर सम्मेलन गर्न लागेको बताउनुभयो। नदीहरूलाई दोहन नभएर संरक्षण गर्न जरुरी रहेको सन्देश दिनका लागि नदी सम्मेलन गर्न लागेको अध्यक्ष आलेको भनाइ छ। ऊर्जा कृषि र पर्यटनका लागि कर्णाली नदी उत्तम भएकाले यसको जैविक विविधता जोगाउन कर्णाली प्रदेश सरकारलाई उहाँले सुझाव समेत दिनुभएको छ। सम्मेलनमा नदी विज्ञ संरक्षणकर्ता लगायतको उपस्थिति हुने बताइएको छ। फोटो प्रदर्शनीको उद्घाटन गर्दै कर्णालीका पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले कर्णाली नदीको फोटो प्रदर्शनी र नदी सम्मेलनले कर्णाली नदीको भ्रम हटाई नयाँ वास्तविकता उजागर हुने बताउनुभयो। उहाँले प्रदेशकै गौरव कर्णाली नदीको जैविक विविधता बचाउनका लागि थालिएको यो काम सराहना गर्ने रहेको भन्दै प्रदेश सरकारले पनि अब यसतर्फ गम्भीर भएको बताउनुभयो। फोटो प्रदर्शनी 3 दिनसम्म चल्नेछ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आपसी एकता नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताउनु भएको छ। नेपाली कांग्रेस बाँकेले हिजो नेपालगंजमा गरेको पार्टी कार्यकर्ता भेटघाटमा उहाँले आपसी तिक्तता र भैरभाव अन्त्य भएर पार्टी एक ढिग्ग नभए अस्तित्व नै संकटमा पर्ने भन्दै सबैले मिलेर एकताबद्ध हुन जरुरी रहेको बताउनु भएको छ। आफू पार्टी नेतृत्व गर्न तयार रहेको भन्दै उहाँले साथ दिने कार्यकर्तालाई आग्रह पनि गर्नुभएको छ। केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दीपक गिरीले शीर्ष नेताले एक आपसमा माला लगाउँदै पार्टीलाई एक भएर अगाडि लैजाने कुरा गरिरहे पनि व्यवहारमा एकता नदेखिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। अर्का केन्द्रीय सदस्य किशोर सिंह राठौरले सरकार दिन प्रतिदिन अलोप्रिय बनेको टिप्पणी गर्नुभएको छ। यस्तै केन्द्रीय सदस्य बद्री पाण्डेले सरकारले काम गर्ने ढंग नपुर्याइरहेको भन्दै अहिलेको संविधानलाई सरकारले लत्याइरहेको आरोप पनि लगाउनु भएको छ। उहाँले सरकार गलत दिशामा गइरहेको भन्दै त्यसलाई रोक्न कांग्रेस बलियो हुन जरुरी रहेको उल्लेख गर्नुभएको छ।
जंगलमा घाँस दाउरा गर्न गएका बर्दियाका दुई नेपाली नागरिकलाई भारतीय प्रहरीले 8 वर्षदेखि बेपत्ता बनाएर राखेको पीड़ित परिवारले आरोप लगाएका छन्। गुलरिया नगरपालिका 8 का रामी मिलन लोधले लोध 2067 सालदेखि बेपत्ता भएको परिवारले बताएका छन्। घाँस दाउरा गर्न गएका उहाँसहित अन्य नेपाली भारतीय वन समय माता मन्दिरको घना जंगलमा पुगेको बेला भारतीय वन रक्षकले गोली चलाएका आफन्तले बताएका छन्। गोलीले घाइते भएका उहाँलाई भारतीय प्रहरीले उपचारका लागि लग्यो र अहिलेसम्म थप कुनै जानकारी नदिएको उहाँका श्रीमती पार्वतीले बताउनुभयो। 2067 फागुन 5 गते बडैयाताल गाउँपालिका स्थित जमुनीका हर्कबहादुर साईलाई पनि भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेको आफन्तजनले बताएका छन्। वन तस्करी गरेको भन्दै उहाँमाथि गोली प्रहार गरेको थियो। घाइते अवस्थामै भारतीय सुरक्षाकर्मीहरूले उनीहरूलाई बेपत्ता पारेको परिवारजनको भनाइ छ। यता प्रमुख जिल्लाधिकारी रामबहादुर कुरुमाङले प्रहरीमा दिएको उजुरीको आधारमा खोजी गरिरहेको तर अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको बताउनुभयो।
कञ्चनपुरका निर्मलाको बलात्कार र हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन डीएसपी अङ्गुर जोशी पनि अदालतमा उपस्थित हुनुभएको छ। हिजो बिहान 11 बजे कञ्चनपुर जिल्ला अदालतमा उहाँ उपस्थित भएको अदालतले जनाएको छ। जोशीको बयान लिन पनि शुरू गरिएको अदालतका श्रेष्ठदार हरिकृष्ण अवस्थीले बताउनु भएको छ। निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिलीराज विष्ट र डीएसपी जोशीलाई पक्रन जिल्ला अदालतले फागुन 26 35 दिने म्याद जारी गरेको थियो। त्यो मुद्दा लागेका अरू 6 जना भने धरोटीमा छुटेका छन्। एसपी विष्ट गत मंगलबार उप अदालतमा उपस्थित भएकोमा उहाँलाई अदालतले 6 लाख यातना र कसुरमा 6 लाख र प्रमाण नष्टमा 4 लाख गरी 10 लाख रुपियाँ धरोटी लिएर छाड्न आदेश दिइसकेको छ।
चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म बाँकेका सरकारी कार्यालयको पुँजीगत खर्च करिब 45% भएको छ। आर्थिक वर्ष 75 क्षेत्रमा कार्यालयहरूको वार्षिक पुँजीगत बजेट करिब 6 अर्ब रहेकोमा फागुन मसान्तसम्म 2,66,46,00,000 रुपियाँ खर्च भएको छ। यो प्रदेश कार्यालय बाहेकका जिल्ला स्थित कार्यालयको कुल पुँजीगत बजेटको 44.4% रहेको बताइएको छ। गत वर्षको यही अवधिमा यस आर्थिक वर्षको फागुनसम्म कार्यालयको करिब 11,32,00,000 बढी खर्च भएको जनाइएको छ।
नेपालगंज नाकामा निर्माण हुने सुक्खा बन्दरगाहले पूर्णता पाउन सकेको छैन। 200 करोड भारतीय रुपियाँमा नाकामा सुक्खा बन्दरगाह निर्माण गर्ने भनिए पनि तारबार बाहेकको काम भारतीय पक्षले अगाडि नबढाएको शहरी विकास तथा भवन निर्माण विभागका संघीय आयोजना इकाइ कार्यालय नेपालगंजका इन्जिनियर होमनाथ पुष्यालले बताउनु भएको छ। सुक्खा बन्दरगाहका लागि नेपालगंजको जयसपुर क्षेत्रमा 90 बिघा जमिन अधिग्रहण गरेर तारबार गरिएको छ। यस्तै भारत सरकारले पनि आफ्नो क्षेत्रमा 90 बिघा जमिन अधिग्रहण गरेर तारबार र पर्खाल निर्माण गरेको छ। सुक्खा बन्दरगाह निर्माणले पूर्णता पाए सीमा एकीकृत जाँचसँगै औद्योगिक क्षेत्रलाई ठूलो सहयोग पुग्ने अपेक्षा दुवै देशले गरेका छन्। नेपालले बन्दरगाहका लागि खटिने सुरक्षाकर्मीका लागि बस्ने घर मर्मत गरी रंगरोकन गरिसकेको जनाएको छ। नेपालले निर्माणलाई गति दिए पनि भारतले अपेक्षित रूपमा गति दिन नसकेको कार्यालयका इन्जिनियर भूषालको भनाइ छ।
सल्यानका विभिन्न ठाउँका 500 भन्दा बढी सुकुमवासीलाई सरकारले जग्गा उपलब्ध गराए पनि अहिलेसम्म लाल पूर्जा पाउन नसकेको उनीहरूले बताएका छन्। पूर्जा नपाउँदा जग्गा बिक्री गर्न धितो राखेर कर्जा लिन आफ्नै जग्गामा व्यवसाय गर्न समेतबाट उनीहरू वञ्चित भएको बताएका छन्। 2038 सालमा छाया क्षेत्र गाउँपालिकाको भोटेचौरका दिनेश नेपालीले सुकुमवासी आयोग मार्फत घर बनाउने जग्गा पाएको 10 वर्षपछि घर बनाएको बताउनुभयो। 2 वर्षअघि जिल्लामा गठन भएको सुकुमवासी आयोगमा फेरि निवेदन पेश गरे पनि अहिलेसम्म आफूहरूले पूर्जा पाउन नसकेको उहाँको गुनासो छ।
कला साहित्य तथा संगीतमा लागेका व्यक्तिहरूलाई राज्यले प्राथमिकता दिनुपर्ने सुर्खेतका कलाकर्मी र श्रष्टाहरूले उल्याएका छन्। रेडियो नेपालको 69 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित आधुनिक गीत प्रतियोगिता कार्यक्रममा कलाकारहरूले यस्तो बताएका हुन्। कलाकारहरूले कला संस्कृति तथा साहित्यको संरक्षण बिना देशको पहिचान नै नरहने भन्दै यसतर्फ गम्भीर हुन सरकारको ध्यान आकर्षण पनि गराएका छन्। उनीहरूले सरकारले कला संस्कृतिलाई संरक्षण गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन्। प्रतियोगितामा सुर्खेतका श्वेता थापा पहिलो, दैलेखका ज्ञान कुमारी रावल दोस्रो र सुर्खेतका लक्ष्मण बुढाथोकीले तेस्रो स्थान हात पार्न सफल हुनुभएको छ। प्रतियोगिताबाट छनौट भएका 3 जना प्रतियोगीलाई कर्मश 10,000, 7,000 र 5,000 नगद वितरण गरिएको प्रतियोगिताका निर्णायक मण्डल संयोजक खुपिराम लम्सालले जानकारी दिनुभएको छ। उहाँले सुर्खेतबाट छनौट भएका प्रतियोगीले काठमाडौँमा हुने देशभरिका खुला आधुनिक गीत संगीत प्रतियोगितामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने बताउनु भएको छ। कार्यक्रममा गीतकार एवं श्रष्टा गंगा केसी, गायिका खड्ग कुमारी पुन, संगीतकार किरण पन्त, समालोचक डाक्टर दीपक गौतम, नाट्यकर्मी गणेश भक्त गौतम, नृत्य निर्देशक कुलमान नेपाली, रंगकर्मी तथा वाद्यवादक प्रेमदेव गिरी, रेडियो नेपाल प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकी शरण शाह लगायतले आफआफ्नो बनाई राख्नु भएको छ। भोलि खबरमा खबरहरूको सिलसिला अझै जारी नै छ। रेलाई भने यो अर्को विश्राम
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, कर्णाली प्रदेश आयोगले समग्र कर्णाली प्रदेशको विकासका लागि कस्तो निर्माण नीति गर्ने बनाउने भन्ने बारेमा सुझाव संकलन थालेको छ। आयोगले जुम्लामा पहिलो आवधिक योजनाको आधारपत्र तर्जुमाको सुझाव संकलन गरेको छ। आर्थिक विकास र गरिबी निवारण, कृषि सहकारी, वन तथा वातावरण, भौतिक पूर्वाधार, सामाजिक सेवा र अन्तर सम्बन्धित विषय गरी 5 वटा समूह विभाजन गरी समूह सुझाव लिएको छ। सहभागीले जुम्लालाई कृषि, पूर्वाधार, आर्थिक विकास, जलविद्युत लगायतका क्षेत्रमा विशेष प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
हुम्लामा ठेकदारहरूको लापरवाहीका कारण 9 वटा झुलुङ्गे पुल अल्पत्र परेको सरकारवालाले बताएका छन्। 2 वर्ष पहिला निर्माण हुनुपर्ने पुल ठेकदारले समयमै सामान ढुवानी नगर्दा अल्पत्र अवस्थामा रहेको उनीहरूको भनाइ छ। जिल्ला समन्वय समिति कार्यालय हुम्लाका इन्जिनियर देवी आइडीले केही पुल निर्माण 90% काम भए पनि ठेकदारले सामान ढुवानी नगर्दा अल्पत्र परेका बताउनु भएको छ। आर्थिक वर्ष 72-73 सकिनु पर्ने मोचु झोलुङ्गे पुल, बुराउसे खुटे खोला, ठाडो खोला, ठेहे सिक्पा लगायतका झोलुङ्गे पुलको काम पूरा हुन नसकेको बताउनु भएको छ।
बजारमा भलिबल खेल्दा विवाद भएपछि भएको झडपमा परि एकजनाको ज्यान गएको छ। सुरुमा गाउँपालिका वडा नम्बर 5 18 वर्षीय आनन्द बेकोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। गाउँ नजिकैको ठाउँमा भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर 5 18 वर्षीय जीवन बोहरा र रनु बोहराले बेकालाई लौराले हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रवीण ढिटालले बताउनुभयो। घाइते बेकोको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
सुदूरपश्चिम प्रदेशसभा बैठकले प्रदेशमा प्रारम्भिक वातावरणीय परीक्षण एवं वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी कार्य स्वीकृत नगराई काम गर्नेलाई 1,00,000 देखि 25,00,000 जरिमाना हुन सक्ने कानूनी व्यवस्था गरिएको जनाएको छ। प्रदेशको वातावरण संरक्षणका लागि सरकारले नीतिगत मार्गदर्शन र राय सुझाव दिनका लागि प्रदेशमा विज्ञ समूह गठन गर्न सक्ने व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ। विज्ञ समूहमा वातावरण सम्बन्धी विशेषज्ञ र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।
भेरी खबरमा बल लागौं अन्तिममा खेल खबरतर्फ। इन्डियन प्रिमियर लिग आइपिएलमा आज एकमात्र खेल हुँदैछ। राति 8:15 दिल्लीमा हुने खेलमा घरेलु टोली दिल्ली क्यापिटल्स र साबिक विजेता चेन्नई सुपर किङ्स भिड्ने भएका छन्। पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जित हात पार्ने योजनामा समेत रहेका छन्। दिल्लीले मुम्बई इन्डियन्स र चेन्नईले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई हराउँदै विजयी शुरूआत गरेका हुन्। गैराती भएको खेलमा किङ्स इलेभेन पञ्जाबले राजस्थान रोयल्सलाई 14 हराएको छ। 185 रनको लक्ष्य पाएको राजस्थानले निर्धारित 20 ओभरमा 170 रन बनाउन सक्यो। पहिला ब्याटिङ गरेको पञ्जाबले क्रिस गिलको विस्फोटक ब्याटिङसँगै 4 गुमाएर 184 रन बनाएको थियो। गिलले 47 बलमा 900 रनको आक्रमक ब्याटिङ गर्नु भएको हो।
र नेपाली राष्ट्रिय फुटबल टोली कुवेत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा 1-0 पराजित भएको छ। गैराती भएको खेलमा कुवेतले पेनाल्टी मार्फत गरेको गोललाई निर्णायक बनेपछि नेपालले हार बेहोरेको हो। नेपालले पहिलो खेलमा भने तुलनात्मक रूपमा बलियो मानिएको कुवेतसँग गोलरहित बराबरी खेलेको थियो। मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भएपछि नेपालले फिफा वरियतामा 30 स्थान माथिको कुवेतसँग 2 मैत्रीपूर्ण खेल खेलेको हो। खेल खबरसँग अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुन गएलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
विप्लव नेतृत्वको नेकपाका भेरी कर्णाली इन्चार्ज शाही पक्राउ, अरू 4 भाग्न सफल।
वीरेन्द्रनगरका एक किसान च्याउ खेती गरेर राम्रो आमदानी गर्न सफल, वार्षिक 6 लाख भन्दा धेरै कमाई हुने गरेको भनाए।
सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली नदीको फोटो प्रदर्शनी सुरु, कर्णालीको राकममा तेस्रो नदी शिखर सम्मेलन हुने।
र आइपिएलमा आज एकमात्र खेल हुने, दिल्ली र साबिक विजेता चेन्नई भिड्ने। हस् तरलाई बिहानको भेरी खबर सकियो र 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशी र केशव ढकाल बिदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।